यस हप्ताका प्रमुख समाचारमा नेपाल सरकारले कोभिड-19 का विरुद्ध पूर्ण खोप लगाएका र कोभिडको लक्षण नदेखिएका मानिसलाई पीसीआर परीक्षण नगर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ। नेपालमा कोभिडको संक्रमणको अवस्था निकै घटेपछि सरकारले यस्तो निर्णय लिएको हो। हाल सक्रिय संक्रमितको संख्या करिब 5,000 मात्र रहेको छ। सरकारको यो निर्णय पर्यटकका हकमा पनि लागू हुने भएपछि पर्यटन उद्योगी उत्साहित बनेका छन्। विदेशबाट आउने यात्रुले पूर्ण खोप लगाएको खोप कार्ड देखाएपछि पीसीआर रिपोर्ट नचाहिने भएको छ र क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ। नेपालमा महामारीका 2 वर्षपछि पर्यटन उद्योग केही बिउतिन थालेको छ। फेब्रुअरी महिनामा झन्डै 20,000 पर्यटक नेपाल भित्रिएका छन् भने गत वर्ष यो समयमा 10,000 भन्दा कम पर्यटक नेपाल आएका थिए। त्यस्तै नेपाल एयरलाइन्सले मुम्बई र बङ्गालुरुमा फेरि उडान सञ्चालन गर्न लागेको छ, जसले पर्यटक बढाउनमा मद्दत गर्ने अपेक्षा गरिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको बारेमा छानबिन गर्नका लागि एउटा समिति गठन गरिएको छ। सत्तारूढ दलहरूले करिब 1 महिना अघि प्रधान न्यायाधीश राणामाथि महाभियोग दर्ता गराएका थिए। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले यस सम्बन्धमा 11 सदस्यीय समिति बनाएको छ। नेपाली काङ्ग्रेसबाट 2 जना, माओवादीबाट 2 जना, नेकपा एसबाट 1 जना, जसपाबाट 1 जना र लोसपाबाट 1 जना सदस्य रहेका छन्। सोमबारसम्म युक्रेनबाट 533 जना नेपाली सुरक्षित रूपमा बाहिरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीमध्ये 427 पोल्यान्डमा र अरू अन्य मुलुक पुगेका छन्। राष्ट्रसङ्घको 11 आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ। नेपालको असंलग्न परराष्ट्र नीति अनुसार नेपाल युक्रेनको पक्षमा उभिएको परराष्ट्र मन्त्री नारायण खड्काले बताएका छन्। र यस हप्ता परेको अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा मैले 1 जना प्रेरणादायी नेपाली महिलासँग कुराकानी गरेकी छु। यमकुमारी ददेल दलित समुदायबाट रुकुमको पहिलो महिला अधिवक्ता हुन् र आज उनले नेपालमा जात व्यवस्थाका कारण समस्या भएका थुप्रै मुद्दा हेरिरहेकी छिन्। यमुना भनेर चिनिने यी अधिवक्तालाई मैले उनको बाल्यकाल र शिक्षाको सुरुवात कसरी भयो भनेर सोधेकी थिएँ।
घरमा बसेर आमाले चाहिँ हामीलाई धुलोमा लेख्न पठाउनुहुन्थ्यो, खरानीमा लेख्न पठाउनुहुन्थ्यो। त्यसै गरेर हामी अरूले लेखेर फालेको कपी आमाले ल्याएर धोएर लुगा सुकाए जस्तै तारमा सुकाएर फेरि त्यसलाई दुधको अनि त्यसपछि लाली गुराँसको रसको फुल बना के अरे मसी बनाएर है त्यस्तै फलफुलको मसीहरू कलरको कुनै मसी बनाएर निङ्गालाको कलम बनाएर हामी त्यसरी लेख्ने गर्थ्यौँ। ढुङ्गामा खरीले लेख्ने गर्थ्यौँ, रातो माटोको कलर, कालो माटोको कलर, सेतो रङको कमेरो त्यस्तो किसिमकोहरूले लेख्ने गर्थ्यौँ क्या हामीले। हावामा लेख्थ्यौँ, दुःख भन्दा पनि त्यो एउटा सङ्घर्ष दुःख त थिँदै थियो, त्यसभित्रै पनि रमाइलो पाराले बाल्यकाल बित्यो। हाम्रो घरमा बेलौटीको रुखहरू थियो, चाहिँ अम्बा पाउँथ्यो, त्यो स्कुलमा साथीहरूलाई अम्बा दिने अनि उहाँहरूले कपी दिनुहुन्थ्यो। कपीसँग पनि धेरै फरक फरक पानाहरू हुन्थ्यो कि, कोही अब फुलाइन कपी हुन्थ्यो, कोही नेपाली कपी हुन्थ्यो, कोही एल्लो कलरको हुन्थ्यो, कोही सेतो हुन्थ्यो है। ती सबैलाई एकै ठाउँमा राखेर हामी कपी बनाउँथ्यौँ अनि त्यसपछि त्यसरी लेखेको। अनि
तपाईँले विद्यालयमा अनि गाउँमा जातीय भेदभाव चाहिँ कतिको हुन्थ्यो?
प्रत्यक्ष परोक्ष अप्रत्यक्ष जसरी हुन्छ त्यो भेदभावको हाम्रो पानी चाहिँ हामीले बोक्नु पर्थ्यो। अनि सबै शिक्षकले अनि विद्यार्थीले पानी बोकेर ल्याएर भाँडोबाट माटोको भाँडोबाट त्यो गाग्रीबाट खानुपर्ने भाँडो चाहिँ पानी बोक्ने जिम्मा हुन्थेन क्या, दिँदैन थियो। त्यो कुरामा के होला यस्तो भने जस्तो हुन्थ्यो।
बाल्यकालको यत्रो सङ्घर्ष हुँदाहुँदै पनि तपाईँलाई उच्च शिक्षामा जान चाहिँ के कुराले प्रेरित गर्यो?
मेरो टोलबाट मेरो समुदायबाट पहिलो कक्षा 5 उत्तीर्ण गर्ने छात्रा पनि म नै थिएँ। हाम्रो समुदाय धेरै पछि छ, सुतेको छ, जुझेको छैन, पढ्नुपर्छ भन्ने सेट पछि मात्रै खुल्यो, तर पहिले चाहिँ पढ्नुपर्छ भन्ने मलाई लाग्थ्यो। मम्मीको कारणले गर्दा पनि अलिकति प्रेरित भइयो अनि म जोगिएँ। जस्तो कि मेरो 1 कक्षामा पढ्नेवाला साथी पनि बिहे गरेर गएको, 2मा पढ्दा पनि बिहे गरेर जान्थे, 3मा पनि बिहे गरेर जान्थे, 4 कक्षामा हुँदाखेरि मेरो एकदमै मिल्ने साथीलाई यतिकै भगाएर उठाएर लिएको थियो। अनमिल बिहे कि सानो उमेरको भए पनि ठुलो मान्छेहरूले उठाएर लाए भने त्यो बिहे सफल हुन्थ्यो। मेरो आमाले पढाउनु पर्छ भनेर जति जुन अब घर परिवारबाट दिनुभएको सपोर्टको कारणले गर्दाखेरि नि म जोगिएँ। नभएदेखि म स्कुल जाँदा आउँदा पनि यसले पढेर के गर्छ र है, यसको मासु बिग्दैन कि क्या हो, यो यो मान्छे बिग्दैन कि क्या हो, उसलाई त कोही पनि हेर्न आउँदैन, कसरी नि बिहे गरेर लिँदैन होला, भनेर धेरै कुरा काट्थे, मलाई नै सुनाउँथे। ए
आमाको बारेमा धेरै कुरा गर्नुभयो यमुनाजी, आमाको बारेमा थोरै बताइदिनुहोस् न, आमालाई चाहिँ यस्तो शिक्षाको चेतहरू कसरी आयो होला?
मामा घरको छोरा छोरीहरूलाई स्कुल पुर्याउने ल्याउने अनि अग्ला रुखहरू रुखको घाँसहरू काट्ने कामहरू गर्ने क्रममा स्कुल पनि लिने ल्याउने बेलामा उहाँ सिक्नु भएछ क्या, बच्चाहरूलाई छोड्न जाँदा लिन जाँदा झ्यालबाट हेरेर बसेर है सिक्नु भएछ। पछि चाहिँ त्यसरी पढ्नुभएको आमालाई पछि जबरजस्ती मेरो बुवासँग बिहे गरिदिए अनि मेरो बुवासँग बिहे गरिदिइसकेपछि स्कुलमा पनि उहाँले पढाउनु हुन्थ्यो। मलाई लाग्छ दलित समुदायकै भएको कारणले समुदायले स्वीकार नगरेको कारणले उहाँले स्कुल छोड्नु पर्यो अनि अरूको छोराछोरा पढाउन नसके पनि म घरमा मेरो बच्चालाई चाहिँ पढाउन सक्छु भन्ने उहाँको सेट खुलेको हुनुपर्छ सायद है। घरमा चाहिँ पढाउनु हुन्थ्यो कि सधैँ लेख्न सिकाउने पढ्न सिकाउने हावामै पनि अक्षर लेख्न सिकाउने अनि ती कपीका पानाहरू पनि कति छन् त्यसैको फलस्वरूप म यहाँ छु र यसको श्रेय म मेरो आमालाई नै दिन्छु।
अनि तपाईँले कानुन विषय चाहिँ किन रोज्नु भयो पढ्नको लागि?
मैले एजुकेसन फ्याकल्टीबाट पढेँ, बास्टर पढिसकेँ होइन, तिन तिन छोरी मैले जाँच दिँदा पनि त्यसको रिजल्ट चाहिँ आएन कि, मनमा राख्दा यतिकै ब्ल्याङ्क मात्र मार्क्सहरू देखाउँदैन। त्यो प्रब्लम 3 वर्षसम्मै रह्यो कलेजमा भने, कलेजले चाहिँ यो एउटा विद्यार्थीको समस्या लिएर हामी जाँदैन, तपाईँ आफै जानुहोस् भनेर टियुको सबै शाखामा गोप्य शाखा सबै ठाउँमा पुग्दाखेरि मैले मार्कसिटहरू पनि हेरेँ, मेरो राम्रै मार्क्समा पास भएको थियो तर मेरो नाम चाहिँ फिमेल हुनुपर्नेमा मेल बनाइदिएको रहेछ होइन, त्यसैले मैले त्यो पाएन। यसको केही उपचार छैन, मैले त मेरो गल्ती पनि होइन तर यसको हदमा छैन, 6 महिना कटिसक्यो, तपाईँले सुरुदेखि पढ्नु बाहेक विकल्प छैन भनेर जुन दिन म त्यहाँबाट फर्किनु परेको थियो रुँदै अनि फेरि सुरुबाट मैले पढेँ बाचल।
अनि त्यसपछि चाहिँ कानुन रोज्नुभयो?
मैले त्यतिखेर कानुनको भ्याल्यु चाहिँ बुझेँ, त्यसपछि फेरि म गाउँ फर्केँ अनि सुरुदेखि नै ब्याचलर पढेँ एजुकेसन फ्याकल्टीबाटै अनि त्यो सघाउनु थियो अनि त्यो सघाएर नै फेरि म ल फिल्डतिर आएको। यो घटनाले इन्सपायर गर्यो, झिल्को यहाँबाट उठेको थियो कि।
अनि अहिले चाहिँ तपाईँले अब जात सम्बन्धी धेरै मुद्दाहरू हेरिराख्नु भएको रहेछ, जस्तो पोहोर साल कोठा भाडा नपाउनु भएको रूपा सुनारको, अथवा थुप्रै वर्षदेखि चाहिँ अब जसको एकजनाको लास चाहिँ जातको मुद्दाले गर्दाखेरि चाहिँ अस्पताल नै भइरहेको अजित मिजारको पनि हेरिराख्नु भएको छ, तपाईँलाई यो मुद्दामा काम गर्न चाहिँ धेरै प्रेरित हुनुहुन्छ यस्तो खालको सामाजिक न्यायको मुद्दाहरूमा?
यसमा म धेरै नै प्रेरित छु, सोसल जस्टिसको लागि लड्नुपर्छ जस्तो भन्ने मलाई लाग्छ है। आफ्नो लागि मात्रै हेर्ने हो भने त मलाई टिचर भएको भए पनि त ठिक थियो नि त, तर आवाज दिनेहरूको आवाज त्यो कुराको लागि सोसल जस्टिसको लागि बोलिदिने मान्छेको आवश्यकता छ जस्तो मलाई फिल भयो क्या। मेरो जिल्लाबाट म मात्रै हो मेरो समुदायको मेरो पेसाको मान्छे भनेपछि कति आवश्यक छ न्यायको लागि लड्नको लागि कोही मान्छेको सहारा उनीहरूलाई आवश्यक छ, त्यो म पुरा गर्न सक्छु मैले जति सक्छु त्यसको लागि म तत्पर रहनुपर्छ भन्ने मलाई लाग्यो।
कस्तो भइरहेछ यमुनाजी, जुन तपाईँले जात सम्बन्धी अथवा सामाजिक न्याय सम्बन्धी मुद्दाहरूमा काम गरिराख्नु भएको छ, ती कतिको अगाडि बढिरहेका छन् अथवा नेपालको न्याय प्रणाली कस्तो पाउनु भएको छ यिनीहरूको सम्बन्धमा?
यी सीमान्तकृत वर्गहरूले न्याय पाउन साह्रै नै मुस्किल छ क्या, न्याय केन्द्रित हुने यो नेपाली परम्परा भन्छु म, हुने खाने वर्ग र हुँदा खाने वर्गहरू जुन छ त्यो पहिल्यैदेखि आएको सीमान्तकृत वर्गलाई उनीहरू पछि नै राख्न खोज्छ क्या। कोही मान्छेको सोर्स फोर्स छ भन्छु गर्ने मान्छेहरू छ भनेदेखि उनीहरू ठुलोदेखि प्रमाण लोप गर्न थाल्छ र उनीहरू चाहिँ कागजी रूपमा प्रमाणको रूपमा हल्का देखिन्छ र गल्ती नगरेकै जस्तो देखिएर उनीहरू सफाई पाउँछ। तर यी सीमान्तकृत जो वर्गहरू छ जसको आवाज कसैले उठाइदिन कोही भन्छु गरिदिने मान्छे कोही पनि छैन भनेदेखि तिनीहरूलाई जानाजान फसाइन्छ क्या।
तपाईँ दलित महिलाको रूपमा तपाईँलाई चाहिँ अहिलेसम्म शिक्षाको क्रममा र कामको क्रममा चाहिँ कस्तो खालको सङ्घर्षहरू भएको छन्?
थपक्कै बसेर पढौँ भन्नकै लागि पढ्न पाइँदैन नि त, अब धेरै ठाउँमा जिम्मेवारी हुन्छ, फ्यामिलीको जिम्मेवारी हुन्छ, आफ्नो करियरको जिम्मेवारी छ, पेसाप्रतिको छ, समुदायप्रतिको जवाबदेही हुनुपर्छ, पेसामा पनि त्यो सङ्घर्ष चाहिँ छ तर सङ्घर्ष छ भन्दै नपसी हट्ने होइन, जति सकिन्छ गर्दै जाने हो।
नेपालमा अहिले पनि यस्तो भेदभावको अवस्था छँदैछ र तपाईँले जुन सङ्घर्ष गरेर आउनुभयो त्यो अहिले पनि गरिराख्ने महिलाहरू बालिकाहरू अझै पनि हुनुहुन्छ, उहाँहरूलाई र विशेष गरी महिलाहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
हामी लड्नुपर्छ, पढ्नुपर्छ, केही गर्नुपर्छ, प्रकृतिले महिला बनाएकै कारणले पछि हट्नु हुँदैन भन्छु म चाहिँ होइन। जति पनि सीमान्तकृत वर्गहरू हुनुहुन्छ छौँ उहाँहरू सबैलाई पनि कानुनमा भएको जति पनि व्यवस्था छ त्यसलाई फुलफिल गर्नको लागि त्यसलाई मात्र प्रयोग गर्नको लागि हाम्रो अधिकारको लागि हामीले आवाज उठाउनुपर्छ, अगाडि बढ्नुपर्छ कतै न कतै ढोका खुल्छ, हामी चुपचाप लागेर सहेर बस्ने होइन कि, कसैले पनि आफ्नो अधिकार लिन सक्ने क्षमता वृद्धि हामीले गर्नुपर्छ।